बुलबुल एउटा ईरानी चरा। बुलबुल
मलाई गिजाउँदै यो काल आफ्नो बाटो लाग्छ। मलाई गिज्याउँदै यो काल आफ्नो बाटो लाग्छ। हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ। सधैँभरि एकनाश नहुँदो रहेछ महासागरमा पनि, सधैँभरि एकनाश नहुँदो रहेछ महासागरमा पनि। फोरेर हृदय स्मृतिको छाल आफ्नो बाटो लाग्छ। हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ। मबाट सल्किएर बिस्तारै यो शरीर जलिरहेछ, मनबाट सल्किएर बिस्तारै यो शरीर जलिरहेछ। छल्किएर आँखाबाट ताल आफ्नो बाटो लाग्छ। हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ। तिमीले आफ्नो जीवनमा कति के गर्यौ होला, तिमीले आफ्नो जीवनमा कति के गर्यौ होला, तर दुनियाँको विपरीत चाल आफ्नो बाटो लाग्छ। मलाई गिज्याउँदै यो काल आफ्नो बाटो लाग्छ। हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ। अमेरिकाको पेन्सिल्भानिया राज्य स्थित हेरिसबर्गमा बस्दै आउनुभएका गजलकार अविबाबु अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्री। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचन गरेर मैले आजको बुलबुललाई शुरूआत गरे, गजलकार अविबाबु अधिकारी, उहाँसँगको गजल वाचन र कुराकानी सँगै आज उहाँका गजलहरू सुनाउँछु र उहाँसँगकै कुराकानीलाई जोड्छु। यो कार्यक्रम विशेष यस अर्थमा पनि मैले भन्दैछु कि आज हेरिसबर्गमै बसेर म यो कार्यक्रम उहाँसँग तयार गरिरहेको छु। अविबाबु अधिकारी, मैले पटक पटक बुलबुलमा गजल पढ़िरहेको स्रष्टा, सम्भवतः मैले शुरूआतमा जुन गजल वाचन गरे यो पनि मैले पढ़िसकेको छु बुलबुलबाटै, तर आज प्रत्यक्ष रूपमा उहाँकै अगाडि बसेर यो गजललाई प्रस्तुत गर्दैछु र मैले नामबाट मात्रै चिनेको व्यक्ति जसको रचनाले गर्दा मेरो स्मृतिपटलमा उहाँ एउटा होनहार गजलकार, राम्रो गजलकारको रूपमा चिनेको छु। उहाँको पृष्ठभूमिको कुरा गर्दा झापामा हुर्कनुभयो, बढ्नुभयो, जन्मनुभयो भूटानमा, र अहिले म पेन्सिल्भानियाको हेरिसबर्गमा भूटानी साहित्य समाज हुँदैछ, एउटा ठूलो विशेष समारोह छ। यही कार्यक्रमको पूर्व सन्ध्यामा आइपुग्दा उहाँसँग भेट भएको हुनाले उहाँसँग म कुराकानी गर्दैछु र उहाँका गजलहरूलाई पनि हामी जोड्दैछौ। तपाईँलाई स्वागत छ अविबाबुजी। कति भयो गजल लेख्न थाल्नुभएको, कति लेखिसक्नुभयो होला जस्ता कुराबाटै कुराकानी सुरु गरौँ होला।
हजुर नमस्कार, यहाँलाई धन्यवाद। गजल लेख्न थालेको अब निकै नै भयो, तर पनि अब गजल बनेको कति छ भन्ने कुरो अब त्यसमै भर पर्छ र भनौँ म गजलको विद्यार्थी नै छु, त्यसरी त्यति उल्लेखनीय हिसाबमा अब यति भए भनेर छैनन्, भयो होला 20-30 वटासम्म भयो होला गजल, र लेख्ने क्रममा निकै नै संख्या पुग्यो होला।
तपाईँलाई सुरुमा गजल लेख्नलाई कसले प्रभाव पार्नुभयो?
सुरुमा गजल लेख्नका लागि
सम्झिनुहुन्छ,
सम्झिँदाखेरि उज्यालो 90 नेटवर्कलाई नै सम्झिन्छु म, किनभने हामी गजल प्रोग्राम हामी सुन्ने गर्थ्यौँ। हामीहरू जति बेला रेडियोमा ब्याट्री कोचेर सुन्ने अवस्थादेखि लिएर अहिले भनौँ न यहाँ आइपुगेपछि, प्रविधिको अब नजिक पुगेपछि मोबाइलमा अब यो
पोडकास्टहरूमा
गाडी चलाउँदै नेपाली अडियो बुक डाउनलोड गरेर काम गर्दाखेरि सम्भव भएसम्म हामी सबै नै त्यस सुन्ने गर्छौँ।
कस्तो हुँदो रहेछ मतलब गजलमा, तपाईँले भन्नुभयो नि हिजो मोबाइलमा ब्याट्री कोचेर सुन्थ्यौँ शिविरमा बसेर
रेडियोमा
होइन, अब अहिले चाहिँ अहिले आएर मोबाइलमा पोडकास्टहरूबाट अथवा वेबसाइटबाट गाडीमा बजाउँदै सुनेर पनि हिँड्नुहुन्छ है। अब यो समय त दुई दशकमा कहाँदेखि कहाँसम्म पो पुगिसकेछ है, कस्तो मतलब गजल राइटिङ चाहिँ त्यहाँ कहाँदेखि कहाँसम्म पुग्यो जस्तो लाग्छ आफूले हेर्दा?
सर त्यो त भनौँ न एकदमै अब सुरुका दिनदेखि अहिलेसम्ममा जसरी प्रविधिले फड्को मारिरहेको छ त्यसरी नै गजल साहित्यले पनि त्यसरी नै फड्कमारिरहेछ, किनभने हिजोका कति विवादित कुराहरू गजलका कुराहरू लिएर अहिलेका कुराहरूसम्म गर्दाखेरि भनेको अब धेरै सजिलो चाहिँ आज सजिलो भएको छ, किनभने हिजो ब्याट्री लगाएर रेडियोको ब्याट्री कोचेर गर्दाखेरि भनेको सुन्दाखेरि धेरै समस्याहरू, अब ब्याट्रीकै समस्या भनौँ, ब्याट्री सकिएर बिचैमा सुन्न छोडेर हिँड्नुपर्ने अवस्थादेखि लिएर अहिले तपाईँको आफ्नो समयभरि एकदमै आफूले समय सुन्न सक्ने, आफूले समय म्यानेज जसरी गरिन्छ त्यो सम्पूर्ण नै सदुपयोग गर्न सकिएको छ, र अहिले भनेको एकदमै अब प्रविधिसँग चल्न सक्दाखेरि भनेको धेरै सजिलो पनि छ।
मैले तपाईँलाई चिनेको थिइनँ अरू कारणबाट, तपाईँको गजल चाहिँ पेन्सिल्भेनिया हेरिसबर्ग भनेर लेखेर आउँथ्यो, कस्तो होला यो ठाउँ कहाँ होला भनेर ठानेको थिएँ, अहिले तपाईँको ठाउँमै पनि आइपुगेँ, गजलहरू तपाईँको यहाँ इमेलमा खोज्दा धेरै गजल पठाउनु पनि भएको रहेछ, कतिपय पढेको रहेछु कतिपय नपढेको पनि रहेछु, मैले हामीसँग अलिअलि इमेलमा कुराकानी पनि भएको रहेछ, ती कुराहरू चाहिँ यहाँ आएपछि प्रष्ट पनि थाहा भयो भेटघाट भइसकेपछि। तपाईँले लेख्दाखेरि गजल, अब अहिले त व्यवसाय गर्नुहुँदो रहेछ तपाईँ, मैले थाहा पाएँ होइन, एकजना छोरा एकजना छोरी श्रीमती चारजनाको परिवार छ तपाईँको, अब दाजुभाइ बुवा आमा गर्दा त ठूलो परिवार छँदैछ, सँगै बस्ने परिवार तपाईँहरूको चारजनाको छ, व्यवसाय पनि गर्नुहुन्छ, अब यहाँको जीवन व्यस्तताका बीच काम गर्दै पर्छ, मतलब जीविकोपार्जन पनि गर्नुपर्छ, पैसा पनि कमाउनुपर्छ, काम पनि गर्नुपर्छ, र सँगसँगै अन्तर्राष्ट्रिय स्तरमा सबै पक्षसँग हामीले प्रतिस्पर्धा पनि निरन्तर गरिरहेका छौँ, नेपाली भाषी सबैको यो एउटा विडम्बना अथवा राम्रो पक्ष भनौँ, हामी छरिएर यही कामहरू गरिरहेका छौँ, यस्तो बेलामा गजल लेख्ने समय कति बेला कहाँ जुराउने, कुन बेला फुर्छ, कति बेला लेख्छ एउटा स्रष्टाले जस्तो हामीलाई लाग्छ क्या?
यो चाहिँ एकदमै अलिकति कस्तो भने अब सुन्दाखेरि अलिकति अनौठो हुनसक्छ, तर जति व्यस्त भयो त्यही बेला हो कि यो अब साहित्य फुर्ने भनेकै व्यस्त भएकै बेला हो, र व्यस्त भएको बेला एक लाइन काहीँनेरिबाट अब कुनै कुराले तपाईँलाई ठ्याक्क छोयो, छोएपछि त्यसलाई सम्झिन सकियो, त्यसलाई मनमा खेलाइराख्ने हो, सम्झिँदै गए पछाडि तपाईँको त्यसले अर्को लाइन पनि ल्याउँछ, अरू पनि आउँछ, बिस्तारै भनौँ न त्यसले पूर्ण गजल हुन्छ, तर एउटै कुरा चाहिँ के भने अब आफूलाई जति बेला बिम्ब फुर्छ, अब जुनै पनि कुराले टच गर्छ छुन्छ, त्यति बेला त्यसलाई सम्झिने कोसिस गर्ने र त्यसलाई अलिकति फुर्सद भएको बेलामा टिप्ने, अब कस्तो अहिले त अब मोबाइलको नोटमा गएर अथवा आफूले कलम कापीमा होइन जसरी पनि गर्ने हो, व्यस्त भएको बेला समय भएको बेला यसले फरक पार्दैन साहित्यमा, किनभने जति व्यस्त भए पनि दिमागलाई लेखिन्छ, दिमागले माग गरिसकेपछि फुर्छ आउँछ।
यति बेला अब मेरो स्टुडियोमा त छैनौँ हामी, जाउला खेल काठमाडौँको स्टुडियोमा,
हजुर
हामी अमेरिकाको हेरिसबर्गमा एउटा रेकर्डरका साथमा बसिरहेछौँ, तपाईँको गजल हामीले छरबर राखेका छौँ प्रिन्ट गरेर, छान्नुहोस् न कुन एउटा सुनाउने, तपाईँको आवाजमा मलाई गजल सुन्न मन लाग्यो र सुनिरहनुभएका बुलबुलियनलाई तपाईँको गजल तपाईँकै आवाजबाट सुनाउन मन लाग्यो, कुन सुनाउने?
हुन्छ, म यो चार नम्बर गजल सुनाउँछु। बाध्यताको बाटो गरी सुनको पिजडामा, बाध्यताको बाटो गरी सुनको पिजडामा, फर्क्यो चरी कट्ठैभरि सुनको पिजडामा, बाध्यताको बाटो गरी सुनको पिजडामा, मनका इच्छा चाहनालाई बलि चढाएर, मनका इच्छा चाहनालाई बलि चढाएर, पीडा बोकी मनैभरि सुनको पिजडामा, फर्क्यो चरी कठैभरि सुनको पिजडामा, तौलिएको दाना पानी आधा पेट खाई, तौलिएको दाना पानी आधा पेट खाई, बाँचेको छ मरी मरी सुनको पिजडामा, फर्क्यो चरी कठैभरि सुनको पिजडामा, बाध्यताको बाटो गरी सुनको पिजडामा, स्वतन्त्रको दियोबाली मनको मजेरीमा, बसेको छ आशा छरी सुनको पिजडामा, फर्क्यो चरी कठैभरि सुनको पिजडामा, पीडा बोकी मनैभरि सुनको पिजडामा, काजु बदम अङ्गुर किसमिस सबै दिए पनि, काजु बदम अङ्गुर किसमिस सबै दिए पनि, राखेको छ आँखा तरी सुनको पिँजडामा, फर्क्यो चरी कथैभरि सुनको पिँजडामा, पीडा बोकी मनैभरि सुनको पिँजडामा।
कति राम्रो गजल, मतलब यो तपाईँले यति धेरै कुराहरू बोल्नु भएको छ यसैबाट बुझ्न सकिन्छ तपाईँको जीवनको अनुभव पनि त धेरै कुरा हामी अनुमान गर्न सक्छौँ। अघि नै रेडियोमा ब्याट्री कोचेर बुलबुल सुनेको कुरा गर्यो, त्यो सँगसँगै जोडिने अरू चिजहरू पनि होला, जस्तो तपाईँ झापाको शिविरमा हुर्कँदै गर्दाखेरिको अवस्था, त्यति बेला पढ्दाखेरि बिजुली थिएन होला पक्कै, त्यो टुक्कीमा चाहिँ नि तेल थप्दै पढ्नुपर्ने अवस्था थियो होला। अब अहिले फेरि एकदमै कायापलट भएको छ, त्यस्तो दुःखपूर्ण रूपमा आएर फेरि सुखको पाटोसम्म पनि पुगिसक्नुभयो। तपाईँले जीवनको प्लस पाटो पनि बहुत देख्नुभयो, माइनस पाटो पनि बहुतै देख्नुभयो, अनि गजलहरू यस्ता खालका आउँछन्। जीवन त बोल्छ गजलले पक्कै पनि, होइन, जीवनका अनुभवहरू बोल्छ। कस्तो रहेछ जिन्दगीको अनुभवमा सुख के रहेछ, दुःख के रहेछ, मलाई तपाईँसँग सोध्न मन लाग्यो अभिजी।
अलिकति मैले यसलाई थोरै भनौँ न पृष्ठभूमि पछाडिको कोट्याएँ। हामीले हिजो लालटिनमा थोरै तेल त्यही पनि तौलिएर अरू कसैले दिएको तेलले आफू पढ्नु पर्थ्यो, होइन, अब पास पनि हुनु पर्थ्यो इक्जामको लागि भने, अब यी साहित्य सृजना भनेका सबै जो कोहीको अब मनका इच्छाहरू हुन्, आफ्ना भावनाहरू हुन्, यिनीहरूलाई हामीले त्यही थोरै तेलमा, तौलिएको तेलमा त्यो पनि हामीले लेख्नु पर्थ्यो भने, अब सरले सोधिहाल्नुभयो यो सुख भनेको कहीँ पनि अब एक्कासी सुख कहीँ कतै पनि हुँदैन क्या, दुःख नै सुख हो कि मेरो लागि। दुःख थिएन भने सुखको अनुभवै हुँदैन थियो, र हिजो जति पनि दुःख गरियो दुःखको बेला चाहिँ तपस्या नै गरियो र सुख चाहिँ वरदान नै हो। अब सुख केलाई भन्ने, दुःख केलाई भन्ने भन्ने त्यो प्रत्येक व्यक्तिमा, त्यो चाहिँ हर व्यक्तिमा आफूमै निहित हुन्छ त्यो। अब अर्को एउटा मान्छे एकजनाको परिभाषाले पुग्दैन, त्यो भए पछाडि अब यो सुखको हिसाबमा अहिले अहिले आएर अब एउटा भौतिक सुख सुविधा हामीले सम्पन्न ठाउँमा आइपुगेका छौँ। हिजो हाम्रो हातमा अब एउटा नाम्लो थियो, थाप्लामा नाम्लो थियो भने आज अब एउटा त्यो नाम्लाको काम गाडीले गरिराखेको छ, होइन, गाडीले अब गाडीको चाबी हातमा छ भने पछाडि अब यो भनौँ जीवनको पाटो नै हो कि यो। अब जस्तै अब सुख दुःखलाई अब सहर्ष एकदमै बराबरै लिनुपर्छ र सहर्ष स्वीकार्नु पनि पर्छ।
तपाईँले दुवै पक्ष बुझेको भएर यसरी भन्नुभयो। अब तपाईँका केटाकेटी 12 वर्ष 10 वर्षका छन् अहिले दुईवटा, होइन, तिनलाई त सुख मात्रै देखेर दुःख बुझेनन् फेरि मात्तिन सक्छन्, आत्तिनेर मात्तिने बनाउनु भएन उनलाई। दुःख बुझाउनलाई तपाईँहरूले कस्तो खालको अभ्यास गरिरहनु भएको छ? मैले किन पनि तपाईँलाई सोधेको हुँ भने यहाँ अमेरिकाका कतिपय ठाउँका केटाकेटीले बोल्दाखेरि अङ्ग्रेजी लवज आएको पनि पाएँ मैले, नेपाली शुद्ध बोल्न नसक्ने अवस्था पनि, त्यसो त थोरै थोरै घरहरू भएको ठाउँमा, यहाँ त नेपालीको बसाई हरिसबागमा अलिक बाक्लो पनि रहेछ, अनि त्यो हुँदा तपाईँका केटाकेटीले फेरि शुद्धसँग नेपाली बोलिरहेको पनि पाएँ। तपाईँले त्यो दिनानुदिनका नेपाली जनजीवनका कुराहरूलाई सँगसँगै सेयर गर्न पाउँदाखेरि नै पक्कै त्यो टिप्न पाए उनीहरूले जस्तो लाग्छ मलाई। तर तिनले त्यो बाबु बाजेले अथवा बाबुआमाले गरेर आएको दुःखलाई चाहिँ कसरी बुझ्छन्, कथाका माध्यमबाट कि तपाईँहरूले जीवनको अभ्यास नै त्यसरी गराउनु भएको छ?
अब जीवनको अभ्यास चाहिँ अब यो हुन चाहिँ अब भन्दा सजिलो हुन्छ, कसैले कसैलाई गराएर हुन्छ जस्तो लाग्दैन, होइन, आफै हुनुपर्छ। अब म गलत हुन सक्छु है यसमा, तर पनि अब के हो भने हामीले अलिकति अब जति पनि अब हामीले हामीहरूको अनुभव हाम्रो दुःखका कुराहरू नानीहरूसँग सेयर गर्ने, अर्को कुरो एउटा डकुमेन्ट्रीहरू अहिले बनेको छ, प्रविधिको जमाना छ, यसमा तपाईँको चाहिँ अब युट्युबहरू उँदी हामीहरूको पुराना डकुमेन्ट्रीहरू, हाम्रा पुराना दुःखका, जस्तै हामी त हाम्रो पृष्ठभूमि, हाम्रो एउटा ब्याकग्राउन्ड चाहिँ शिविरको ब्याकग्राउन्ड भएकोले गर्दाखेरि हामी अब भुटानबाट त हामी लखेटी नै हाल्यौँ, होइन, त्यसको अब बेग्लै स्टोरी छ त्यो, ठिक छ, त्यो कसै कोही पनि दोषी छैन, त्यो न सरकार दोषी न हामी दोषी, अथवा कि सरकार पनि दोषी कि हामी पनि दोषी, सबै त्यही हो। अनि त्यो भए पछाडि हामीले जति पनि शिविरको अब अनुभव नानीहरूसँग पनि अब त्यसलाई सेयर गर्ने एउटा, अर्को कुरो गर्ने गरेका छौँ, र अर्को कुरो हाम्रो यस्तो हामीहरू यस्तो ठाउँबाट आएका मान्छे हौ भनेर उनीहरूलाई अलिकति हामीले त्यो कुरो पक्कै पनि भन्नुपर्छ। अर्को कुरो अलिकति उहाँहरूले उनी नानीहरूले हेर्न चाहेको खण्डमा त्यसलाई अब कस्तो रहेछ भनेको खण्डमा डकुमेन्ट्रीहरू पनि उपलब्ध छन् अहिले, र त्योहरू पनि देखाउने गरेका छौँ। र अर्को कुरो सरले के एउटा के जोड्नुभयो भने नेपाली शुद्ध अशुद्धको कुरा गर्नुभयो, अब मेरै परिवेशमा पनि म भुटानमा जन्मेको मान्छे, मैले त भुटानमै चाहिँ अब एउटा एकाडेमिक शिक्षा लिएको लिनु हो थियो भने नेपाली भाषा हामीलाई पढाइन्थेन। त्यो हिसाबले मेरा पनि बुवा आमाले नै प्रयास गरेरै पढाउनु भएको हो मलाई पनि, किनभने मलाई रामायणमा कथा चिनाउनु भएको मेरा बुवा आमाले होइन। अनि त्यो भएकोले गर्दाखेरि हामीले नानीहरूलाई अलिकति नेपालीमा चाहिँ, किनभने अङ्ग्रेजी त यहाँ अब सबै हावापानी जम्मै अङ्ग्रेजी नै छ नि त, अङ्ग्रेजी मुलुक भएकोले गर्दाखेरि, अनि त्यसले गर्दाखेरि तपाईँको हामीले नेपालीमा अलिकति थोरै त्यसमा कसरत गरेका छौँ। नानीहरूलाई पनि यसो कुनै कुनै यो हेर्दाखेरि, डकुमेन्ट्रीहरू केही हेर्दाखेरि, कुनै युट्युबहरू हेर्दाखेरि पनि हामीले नेपाली गीतहरू लगाएर सँगै राखेर नेपाली फिल्महरू राम्रा खालका त्यसो गर, त्यो त्यही माध्यमबाट नै उहाँ नानीहरूको नेपाली राम्रो भएको हो।
दुःख सुख जम्मै सँगसँगै बसिया छ है, सङ्घर्ष गरेर।
एकदमै एकदमै सर, दुःख सुख सबै सँगसँगै बसिएको छ। सुरुका दिनमा त अब धेरै नै दुःख गरियो, अब त्यही हो सङ्घर्ष गरियो, अब सङ्घर्षलाई दुःख पनि मची भन्ने
नलाग्दो कहानी भएको छ जीवन।
हजुर एकदमै एकदमै
सुन्दा यस्तो कहानी अनौठो मान्नु पर्दैन, सुन्दा यस्तो कहानी अनौठो मान्नु पर्दैन, भिजेका छन् सिरानी अनौठो मान्नु पर्दैन, जोडी बाँध्नै पर्दो रहेछ धनीले वा गरीबले, जोडी बाँध्नै पर्दो रहेछ धनी वा गरीबले, दोषी हो यो जवानी अनौठो मान्नु पर्दैन, भिजेका छन् सिरानी अनौठो मान्नु पर्दैन, परदेश लाग्दा दुलहीलाई उक्क हुँदै थियो, परदेश लाग्दा दुलहीलाई उक्क हुँदै थियो, अहिले ठूलो भयो नानी अनौठो मान्नु पर्दैन, भिजेका छन् सिरानी अनौठो मान्नु पर्दैन, जताततै खाल्टा खुल्टी अनि धुलो धुवा, जताततै खाल्टा खुल्टी अनि धुलो धुवा, यही हो हाम्रो राजधानी अनौठो मान्नु पर्दैन, सुन्दा यस्तो कहानी अनौठो मान्नु पर्दैन, भिजेका छन् सिरानी अनौठो मान्नु पर्दैन। कहिलेकाहीँ सपना आउँदो, तपाईँ त अब झन्डै झन्डै चार दशक उमेर बिताउनु भयो, मैले उमेर भन्दे है यहाँनिर, आउँदो हो अब एक दशकभन्दा बढी समय यहाँ बिताउनु भयो, दुई दशकभन्दा बढी समय नेपालमा बिताउनु भयो, पहिलो दशक तपाईँले भुटानमा बिताउनु भयो, सपना कस्तो देख्नुहुन्छ?
सपना त छासमिसे नै हुन्छ सर यो, तर कस के हुँदो रहेछ भने जति बेला बाबाआमाका काखमा दस वर्ष अब बिताइयो भुटानमा, त्यो अब त्यो भूमिको भन्दा पनि अब आमाको काखले नै हामीलाई सुरक्षित गरेकोले गर्दा त्यहाँको पनि त्यति धेरै सपना देखिँदैन होइन। अब त्यसको मानस पटलमा हाम्रो अलिकति त्यो मेमोरी धमिलो पनि भएको हुनसक्छ, धेरै चाहिँ अब नेपालकै सपना देखिन्छ, झट्ट सपना देख्दाखेरि झट्ट सम्झिँदाखेरि त्यही ठाउँ देखिन्छ जहाँ अलिकति अब थोरै दुःख भएको थियो, धेरै भन्दिनँ म, जति बेला दुःख सँगसँगै हामीले केही शिक्षा आर्जन गर्न पनि एउटा मौका मिलेको थियो र त्यसमा सँगसँगै नेपाली पनि हामीले त्यहीँ नै आर्जन गर्यौँ र त्यही
भनेपछि यो नागरिकता र सिमाना त यो राज्यको लागि रहेछ है, तपाईँ हाम्रो लागि त त्यो के पनि चिजले बाँध्दो रहेछ नि त, तपाईँको भाषा संस्कृति वेशभूषाले त सधैँ तान्दो रहेछ नि, सपना त्यहीँको देख्छु मलाई त्यहीँको याद आउँछ भन्दा यो हुन्छ कि, अथवा अघिल्लो पुस्ताले अर्कै गरी सोच्थ्यो कि के हुन्छ
नागरिकता यो सिमाना र नागरिकताले त कसैलाई पनि छेक्छ जस्तो त लागेन, छेक्दैन नै, किनभने पटक्कै छेकेन। अब त्यहाँभन्दा अघिल्लो पुस्तालाई अब आफ्नै अब भनौँ न त्यो उहाँहरूको आफ्नो नितान्त व्यक्तिगत नै कुरो भयो, उहाँहरूले कसरी लिनुभयो र कसरी हेर्नुभयो, कस्तो सपना देख्नुभयो त्यो उहाँहरूले नै गर्नुभयो होइन। कुनै न कुनै केही उहाँहरूले पनि अब यसो फर्केर हेर्दाखेरि उहाँहरूले पनि नेपाली भूमिसँग एउटा मोह नै थियो होला र त, भारतमा नबसिकन नेपालमा आइपुग्यौँ त भन्ने हुन्छ होइन, किनभने अब हामी नेपालमा आउँदाखेरि हामीभन्दा अघिल्लै पुस्ताले ल्याउनु भएको हो नि त, त्यो भएकोले गर्दाखेरि भूगोलले नागरिकताले अब भनौँ न केही पनि त्यत्रो फरक पारेको चाहिँ मलाई चाहिँ लाग्दैन, परेको छैन, किनभने म नेपाली भाषी एउटा भुटानमा जन्मेको, अब नागरिकताको हिसाबले अब अथवा उसको हिसाबले भुटानी होइन, अनि त्यसले गर्दाखेरि त्यो कुराले गर्दाखेरि तपाईँको चाहिँ अब नागरिकताको कुरा ल्याउँदाखेरि अब नागरिकतासँग त्यो भनेको एउटा भनौँ न आइडेन्टिटी एउटा देखाउने मात्रै हो कि, अब सिधै भन्नुपर्छ अनि देखाउने झट्ट कहाँको भन्दाखेरि त्यसले फरक पार्दैन,
त्यो आजसम्म त केही पनि
हुँदैन, किनभने म अहिले तपाईँको चाहिँ एउटा नेपालदेखि दूर देश एउटा यो यस्ता ठाउँमा छु होइन र पनि म नेपाललाई बिर्सिरहन चटक्क चट्टै छोडेर यहाँको पासपोर्ट लिने बित्तिकै मैले चट्टै मैले बिर्सिएँ भनेर मेरो एउटा परिवेश मेरो समाज त्यो बिर्सिन मैले बिर्सेको छैन कि
एउटा गजल तपाईँको आवाजमा सुन्न मन लाग्यो त्यो बेला मलाई
जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ मैले उनकै सिन्दुरपोते लगाएकै छ मैले उनकै सिन्दुरपोते लगाएकै छ तर मलाई चिसो रात सताइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ एकान्तमा रोइदिन्छु ग भिजाउँदै एकान्तमा रोइदिन्छु ग भिजाउँदै स्मृतिको मिठो साथ गिज्याइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ बन्द कोठा मन्द बत्ती पापी तिर्सना पुरै बदन उनकै मात जलाइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ
बुलबुल एउटा इरानी चरा बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
को संकालु को मायालु चिन्न नसकेर को संकालु को मायालु चिन्न नसकेर कुन पीडालु कुन आलु चिन्न नसकेर हेरिरहन्छ सिंहदरबार सधैँ निहालेर हेरिरहन्छ सिंहदरबार सधैँ निहालेर भ्रष्टाचारी कुन हो तालु चिन्न नसकेर कुन पीडालु कुन हो आलु चिन्न नसकेर नेपालीको दर्जा दिए विदेशीलाई पनि नेपालीको दर्जा दिए विदेशीलाई पनि कुन हो लालु कुन हो कालु चिन्न नसकेर कुन पीडालु कुन हो आलु चिन्न नसकेर कसो मुटु साटिएछ नखरमाउलीसँग कसो मुटु साटिएछ नखरमाउलीसँग कुन मैतालु कुन हो चालु चिन्न नसकेर को संकालु को मायालु चिन्न नसकेर कुन पीडालु कुन हो आलु चिन्न नसकेर अमेरिकाको ह्यारिसबर्ग पेन्सिल्भानियामा बस्दै आउनुभएका गजलकार अभिबाबु अधिकारीको यो गजल वाचन सँगसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्कको रात्रिप्रस्तुति बुलबुलमा आज म गजलकार अभिबाबु अधिकारीसँग कुराकानी गरिरहेको छु र यो कार्यक्रम ह्यारिसबर्गमै बसेर तयार गरिरहेको छु अभिबाबु अधिकारी 10 वर्षको हुँदासम्म भूटानमै जन्मनुभयो भूटानमै हुर्कनुभयो त्यसपछि खेदिएर नेपाल आइपुग्नुभयो र 20 वर्ष उहाँले त्यहाँ आफ्नो जीवन रोप्नुभयो र उहाँको बुझ्दै गरेको उमेर 22 पनि नेपालमै आयो पढाइ पनि त्यहीँ नै प्राप्त गर्नुभयो र झण्डै झण्डै 30 वर्षको हुने लाग्दा फेरि उहाँ अमेरिकातिर आउनुभयो अहिले 40-41 वर्षको हुनुभयो व्यवसाय गरेर बसिरहनु भएको छ तर सानैदेखि लागेको साहित्यप्रतिको रुचि उहाँबाट जान सकेन मैले उहाँलाई यो कार्यक्रममा हामी विश्राम गरिरहँदा सोधेको थिएँ तपाईँलाई गजल कसले लेख्न सिकाउनु भयो भनेर मलाई आफ्नै भाइले सिकाउनु भएको भन्नुभयो उहाँको भाइलाई पनि भेट्न त खोजेको मैले तर अर्को राज्यमा ओहायोमा जानुभएको रहेछ त्यसकारण भेट्न सकिनँ नत्र मलाई दाजुभाइवाला कार्यक्रम बनाउन रहर पनि थियो अब यो जुनीमा फेरि जुर्ला नजुर्ला हामी एउटै स्टुडियोमा भेट हौँला नहौँला त्यो आफ्नै ठाउँमा छ यति बेला भने ह्यारिसबर्गमा बसेर म बुलबुल तयार गरिरहेको छु अभिभावक अधिकारी र म एउटा कोठामा मधुरो बत्ती बालेर उहाँका गजल वरिपरि छरेर राखिएको छ प्रिन्ट गरेर र पालो पालो उहाँले छान्दै गजल सुनाउँदै मसँग कुराकानी गरिरहनु भएको छ अभिजी अब कुन गजल सुनाउनुहुन्छ त मलाई
एउटा यो नेपाली परिवेशमै लेखेको छु यो गजल यहाँलाई फेरि पनि दायाँ बायाँ मिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ सहर जिलाएर खाए नेताजीले गाउँ सहर जिलाएर खाए नेताजीले सबै जनता भोक भोकै मरे बाल छैन
सबै जनता भोक भोकै मरे बाल छैन विदेशीलाई खिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले उँधोतिर खोला नाला उँभोतिर डाँडा उँधोतिर खोला नाला उँभोतिर डाँडा बेची विस्की पिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले पीडित गरीब सर्वहारा भन्दै मख पारी पीडित गरीब सर्वहारा भन्दै मख पारी सबैको मुख सिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ सर जिलाएर खाए नेताजीले
लौजाता तपाईँले ठिक गरिदिनु भयो किनभने अब हरेक आन्दोलनमा जनतालाई उराल्ने नेताजीले सत्तामा आएपछि गडबड गरिरहेका छन् र नेपालमा बस्ने हामी सबै नेपालीलाई पिरोल्ने खालको समस्या पनि हो यो सबैको समस्यालाई बोलिदिनु भएको छ गजलबाट तपाईँलाई गजल यतिका लेखिसक्नु भएको रहेछ राम्रो पनि मैले तपाईँलाई अगाडि कुराकानी गर्दै राम्रो भन्नुपर्ने आवश्यकताले भनेको होइन कतिपय गजल त ओहो यो गायनमा आइदिएको भए नि हुन्थ्यो जस्तो लाग्ने कतिपय ए यति राम्रो गजल लेख्नु भएको रहेछ है जस्तो लाग्ने म आफूले अनुभूत गरेँ कुनै बेला लाग्दैन म एउटा गजल संग्रह निकालौँ जस्तो लाग्दैन यतिका मान्छेहरूले निकालिरहँदा
यसमा चाहिँ के छ भने यो किताब निकाल्ने क्रममा चाहिँ मैले म एउटा भनौँ न एउटा अलिकति पर बसेर अरूलाई निहालिरहँदाखेरि यो नामभन्दा पनि बदनाम पनि कमाएको धेरै देखेको हुनाले गर्दा यो नामको पछाडि बदनाम थपिएर आउँछ कि भनेर डर लागिरहन्छ त्यसले गर्दाखेरि मेरो बेला भएको छ जस्तो पटक्कै लाग्दैन होइन म जे होस् मैले सङ्कलन गरेर राखेको छु सोच बिस्तारै बन्दै आउँछ पक्कै पनि किनभने अब यहाँहरूसँग भेट भयो यहाँले पनि गजल बनेछ भनेर भनिदिनु भयो यसरी नै अब गजल बुझेका साथीहरूसँग भेट हुँदाखेरि एउटा सुनाउँदा उहाँहरूले प्रोत्साहन गर्दै जानुभयो जान्दाखेरि अब कुनै न कुनै दिन पक्कै पनि किनभने यसलाई निकालेर यसो काहीँ संग्रहित गरेर राखियो भने एउटा संग्रह बनो भने भोलिको इतिहास बन्ला कसैले पल्टाइदियो भने पढ्ला होइन त्यो हुनाले गर्दाखेरि यस्ता पनि पीडा लेखेका रहेछन् अथवा यो पनि एउटा अनुभव लेखेको रहेछ भन्ने हुन्छ र भविष्यमा कुनै दिन गरौँला होइन सोच त्यो बिस्तारै त्यो सोच आउँछ
अब तपाईँले मलाई एकैछिन डुलाउन एउटा रेस्टुरेन्टमा लैजानु भएको थियो जहाँ नेपाली नै हाम्रो दाजुभाइले रेस्टुरेन्ट खोल्नु भएको थियो उहाँसँग कुरा गर्दै जाँदा उहाँले एउटा असाध्यै चोटिलो वाक्य बोल्नुभयो मलाई त्यो आज एकदम गुन्जन गरिरहेको छ साहित्य यस्तो विषय हो कि मलाई अहिले म अमेरिकी पासपोर्ट बोके पनि जन्मस्थानको आधारमा भुटान भनेर लेखिएको छ यहाँ र म प्रवेश गर्न खोजेँ मेरो देशमा म जन्मिएको देशमा भने मलाई पस्न दिँदैन तर यस्तो चीज हो साहित्य म यहाँ बसी बसी भुटान जान सक्छु आँखा चिम्म गरी गरी नेपाल जान सक्छु त्यहाँ पुर्याउँछ हाम्रो संस्कृति संस्कार साहित्य पो हो त देश भनेको भन्नुभयो क्या उहाँले असाध्यै मन छोयो मलाई त्यो चीजले तपाईँ हामी सबैले अङ्गीकार गर्छौँ यो कुरालाई हाम्रा सन्तति अमेरिकामा हुर्कँदै गरेको सन्ततिलाई साहित्य सिकाउनको लागि तपाईँकै घरभित्रको उदाहरण दिनुहोस् न कसरी सिकाउँदै हुनुहुन्छ तपाईँहरूले भोलि ती बच्चाहरूले ती हुर्कँदै गरेका कर्णधारहरूले चाहिँ आफ्नो माटो आफ्नो संस्कृति आफ्नो भूगोल अनि आफ्नो भाषा वेशभूषा नभुलुन् भन्नको लागि साहित्य चाहिँदो रहेछ नि होइन ती त अब तपाईँले भनेको जे भाषै बोली जेमा पनि अङ्ग्रेजी बोल्ने संस्कारमा हुर्कँदैछन् तिनलाई साहित्य कसरी दिने होला हामीले
हामीले जति पनि अब भनौँ न हाम्रो एउटा सांस्कृतिक अनि त्यहाँनिर भनौँ सांस्कृतिक भयो होइन अब कल्चरल रिलिजियस भन्छौँ नि हामी यो दुइटै कार्यक्रम उदी हाम्रो नेपाली कार्यक्रममा चाहिँ उहाँहरूलाई नानीहरूलाई समावेश गराउन एकदमै आवश्यक छ र उहाँहरूले नानीहरूलाई अब त्यसका लागि एउटा अब धैर्यता पेसन भन्छन् अब भन्छौँ हामी त्यो त्यसको आवश्यक छ किनभने पहिला पहिला बुझ्दैनन् नबुझेपछि उनीहरूलाई धैर्य हुन गाह्रो हुन्छ र प्रत्येक अब हामी भनौँ न अहिलेको बुवाआमाले हामीले भोलिको आफ्नै भविष्य सम्झेर हाम्रो संस्कार सभ्यता यो साहित्यको भनौँ जुनै पनि उहाँहरूलाई जति पनि भएको कार्यक्रममा समावेश गराएर एकअर्कामा हेलमेल गराउने गर्नु एउटा आवश्यक छ दोस्रो कुरो यसो एउटा घरमा पनि एउटा नेपाली बोल्ने माहौल अर्को कुरो यसो साहित्यिक माहौल एउटा अब कविताहरू बोलेर पढेर सुनाएर गर्दाखेरि उनीहरूले आज नभए भोलि नभए पर्सि कुनै न कुनै दिन बुझ्छन् जस्तै उदाहरणमा मेरी छोरीले दुई लाइन मेरो गजल जहिले पनि भन्ने गर्छिन्
जहिले पनि मैले पहिले सानै हुँदाखेरि सुनाएको थिएँ, त्यो म त्यही दुई लाइन मात्रै भनिदिन्छु। सासु हुने ठुलो रहर सुरुदेखि नै, बुहारीले भत्काइन घर सुरुदेखि नै भनेर मैले सिकाएको थिएँ, र यो उनले अहिले पनि भन्दै गर्छिन्। र यस्तै त्यसलाई बुझेको दिन उनले, त्यसलाई जुन दिन उनलाई टच गर्छ त्यो कुराले, त्यस त्यहाँबाट उनलाई पनि विस्फोट हुन्छ, उनमा पनि त्यो साहित्यिक एउटा भनौँ न दिमाग आउला, र उनले लेख्न सुरु गरिन् भने त्यो साहित्य त्यसरी नै सरेर जाने हो। किनभने मैले पनि मेरा बुवा आमाले रामायण पढेको, कृष्णचरित्र पढेको, गुणरत्न पढेको, बड नै यो के रहेछ भनेर, कति राम्रो गाएको भनेर सुन्दा सुन्दै त्यसलाई बुझियो, बुझे पछाडि तपाईँको साहित्यमा रस बस्दै गयो। त्यसमा ज्ञान खोज्ने भने त अथाह ज्ञान छ नि त अब ती किताबहरूमा, जति ग्रन्थ सम्झेर धर्म खोज्ने भने अर्कै कुरो भयो, तर ग्रन्थमा ज्ञान खोज्ने भने त ज्ञान त अब ज्ञानको भण्डार नै छ नि त सबै।
अभिजी मैले तपाईँलाई रोकेँ, एउटा गजल फेरि तपाईँको वाचन गरौँ गर्न लाग्यो, अनुमति छ?
हजुर हुन्छ,
म यो पढ्छु है त। छाडी गई अन्त कतै रहर जलाएर, छाडी गई अन्त कतै रहर जलाएर, पिरतीको मेरो सानो सहर जलाएर, बाचा भुली निष्ठुरीले सबै कसमहरू, बाचा भुली निष्ठुरीले सबै कसमहरू, मुटु रेटी सँगै जिउने ठहर जलाएर, पिरतीको मेरो सानो सहर जलाएर, सारङ्गी झैं बन्न खोजे आफै रेटिएर, सारङ्गी झैं बन्न खोजे आफै रेटिएर, दोष दिँदा रुन्छ मन बहर जलाएर, पिरतीको मेरो सानो सहर जलाएर, मनभरि बगैँचामा उसलाई सजाएँ, मनभरि बगैँचामा उसलाई सजाएँ, बैगुनीले फालिदिई लहर जलाएर, छाडी गई अन्तै कतै रहर जलाएर, पिरतीको मेरो सानो सहर जलाएर। यो गजल मैले अभिबाबु अधिकारीको सुनाएँ। अभिबाबु अधिकारी निरन्तर गजल लेखिरहनु भएको छ, बुलबुलमा पनि निरन्तर पठाइरहनुहुन्थ्यो, उहाँको र मेरो भेटघाट थिएन। आज हामी पेन्सिल्भानियाको हेरिसबर्गमा यहाँ हुन गइरहेको एउटा कार्यक्रम भुटानी साहित्य महोत्सवमा सहभागी हुनका लागि म आइपुग्ने क्रममा उहाँसँग भेट भयो, र बुलबुलबाटै हामी चिनिरहेको नाताले हामी इमेलबाट मात्रै चिनिएका प्राणी, फेसबुकमा धरि थिएनौ होइन, आज जोडिएका छौँ, यहाँ बसेर कुराकानी गरिरहेका छौँ। झापामा हुर्कनुभयो, बढ्नुभयो, त्यहीँ पढ्नुभयो, र त्यसपछि अहिले अमेरिकामा आएर व्यवसाय गर्दै बस्नुभएको, झन्डै झन्डै 12 वर्ष हुन लाग्यो भयो, र अब गजलहरू लेखिरहनु भएको छ। मैले उहाँका गजलका कुरा गर्दै उहाँको गजल सुन्दै पनि छु आजको कार्यक्रममा। तपाईँलाई जस्तो जहाँ नपाउँछे रवि उहाँ पाउँछे कवि भन्छ नि एउटा हिन्दीमा, सँगै बसेका झापामा शिविरमा सँगै बसेका साथीहरू होलान्, स्कुल कलेज पढ्दाखेरिका बाहिरका साथीहरू होलान्, अनि सँगै काम गर्दाखेरिका त्यहाँका साथीहरू होलान्, इष्टमित्र होलान्, अहिले तपाईँलाई सुनिरहनु भएको रहेछ भने यहाँबाट मैले आफू नपुगिकन भौतिक रूपमा 14 वर्ष 12 वर्षदेखि नपुगिरहेको ठाउँमा आफ्नो आवाज पुग्दैछ भनेपछि भन्न मन लागेको महत्वपूर्ण एक अनुच्छेद केही छ भने के भन्न मन लाग्छ?
सम्पूर्णलाई भनौँ न एउटा साथीसँग संगति सबै नै अब बाल्यकालदेखिका एकदमै प्यारा साथी संगतिहरू, हामी जहाँ जति जहीँ पनि पुगे पनि अहिले प्रविधिले जोडेको छ। अब यहाँहरू सबैमा भनौँ सबैजनालाई, म जतिसँग फेसबुकमा जोडिएको छु अहिले माध्यम त्यही नै छ होइन, जोडिनु भएको छ, उहाँहरू त जोडिनु भएको छ, नजोडिएका साथीहरूले पनि मलाई जोड्नु होला एक कुरामा। दोस्रो कुरो, यहाँहरूलाई सधैँ म सम्झिने, म कहिले पनि बिर्सेको छुइनँ र सम्झि नै रहेको छु र सम्झिरहने नै छु, किनभने यो बाल्यकाल यस्तो अवस्था हो, जति बेला भोकै तिर्खै भए पनि साथी, भोको पेटले तिर्खै भए पनि साथी नभुल्ने बेला, र त्यो बेलाका साथीहरू त एकदमै यस्तो हुन्छ कि
दुई चारजनाको नाम लिन सकिन्छ अहिले याद आउँछ?
एकदमै आउँछ, यादमा नेपालमै हुनुहुन्छ एकजना मेरो साथी हुनुहुन्छ, अलिक पछि यो भविष्य हाम्रो शम्भु भण्डारीजी हुनुहुन्छ, कहाँ हुनुहुन्छ थाहा छैन होइन, अरू भनेको अब यतै उँदी हुनुहुन्छ कोही भनौँ हाम्रो दुर्गा धिमाल ओवामा हुनुहुन्छ जस्तो लाग्छ मलाई, हाम्रो मेघराज सुवेडी हुनुहुन्छ यहीँ मेरो पिचबगमा होइन, अनि भनेपछि गोपाल भाइ
नेपाल हुँदाखेरिको साथीको चाहिँ के कुरा मेमोरीमा आउँछ?
नेपालमा हुँदाखेरिको साथीको चाहिँ अब हामीले एउटा कस्तो भने त्यति बेलाको अब यो मुभी हेर्न जाँदाखेरि
एउटा रमाइलो घटना पनि भएको थियो. हामीले टिकट काट्ने पैसा कम्ती भएकोले गर्दाखेरि टिकट काट्यौँ अलिकति कम्ती, त्यो भनौँ न त्यति बेला भनेको कम दामको टिकट काटेर अलिक महँगो दामको टिकट भनौँ न ठाउँमा ब्ल्याक जाँदाखेरि पक्रेर चाहिँ टोइलेटमा थुनेको थियो कि एकचोटि हलवालाले केटाकेटीमा. त्यो चाहिँ एकदमै यो याद आउँछ कि थुनिएको थियौँ हामी,
त्यो साथीको तपाईँलाई
याद आइरहेको छ. अनि फेरि उसैले गर्दा उसकै कारणले गर्दाखेरि हो कि त्यो थुनिएको पनि, किनभने उसैले जाउँ भनेर पहिला उकासेर लग्नुभयो भरे फेरि उहाँले नै गर्दाखेरि अब भरे अब पैसा थिएन हामीसँग त मेरो एकदमै अब त्यस्तै अवस्था थियो. अनि त्यो याद आउँछ. अर्को कुरो एउटा झिरझिरे टिभीमा चाहिँ सानो टिभी थियो गाउँमा कसैकोमा, त्यहाँनिर गएर चाहिँ यस्तो कोचिएर चाहिँ झ्यालबाट हेरिरहेको हुँदाखेरि कसैले भित्रबाट थुकिदियो कि तपाईँको चाहिँ आँखामा थुकिदियो, यस्तो त्यो यस्तो याद आउँछ कि
तपाईँको आधा बाटो जस्तै भएछ.
हजुर.
अनि तपाईँको अहिले त अब कति 52 इन्चीको तपाईँको घरमा भएको
80 इन्चीको
50 इन्चीको टिभी हेरिरहँदा कस्तो लाग्छ? त्यो थुकेको सम्झिनुहुन्छ कहिले?
त्यति बेला एकदमै त्यो सम्झना आउँछ क्या, यो टिभी त्यहाँ थियो भने कस्तो कसरी हेरिन्थ्यो होला. स्पेसली हामी यो हामी वर्ल्ड कप हेर्थ्यौँ क्या, फुटबलको बेलामा चाहिँ एकदमै ज्यान दिएर हेर्ने हो, अब त्यसमै त्यो खेल्ने हो जत्तो भए पनि भनेर. त्यही वर्ल्ड कपको बेला नै हो त्यस्तो घटना भएको. र यतिको टिभी हुनु थियो भने त तपाईँको
कुरा अर्कै हुन्थ्यो,
एकदमै कुरै अर्कै हुन्थ्यो होइन. धनी भएको महसुस भनौँ न, अब त्यसै पनि आफूलाई अब एउटा के भन्नु, अब संसार जितेको नै महसुस हुन्थ्यो नै पक्कै पनि हुन्थ्यो होला.
एउटा गजल अब सुनौ, त्यसपछि हामी बिदा हुने समय हुन्छ. अभिजी
हुन्छ. सड़क भरी नाङ्गो रोदन यो राज्यलाई पिर्दैन कि, सड़क भरी नाङ्गो रोदन यो राज्यलाई पिर्दैन कि, गरिबीको भोको चितकार सिम्म दरबार छिर्दैन कि, जहाज चढ्ने मार्सी खाने पजेरोमा हुइकिनेलाई गाउँ घरको समस्याले सिति मिति चिर्दैन कि, गरिबीको भोको चितकार सिम्म दरबार छिर्दैन कि, सुन्ने भयो सहर बजार युवा सबै खाडी पसे, सुन्ने भयो सहर बजार युवा सबै खाडी पसे, नेपालीको घर घरमा खुसियाली फिर्दैन कि, नेपालीको घरमा अब खुसियाली फिर्दैन कि, गरिबीको भोको चितकार सिम्म दरबार छिर्दैन कि, प्रश्नै प्रश्न मात्र रह्यो उत्तर सबै पोइला गयो, प्रश्नै प्रश्न मात्र रह्यो उत्तर सबै पोइला गयो, यो सरकारले जनताको ऋण अब तिर्दैन कि, यो सरकारले जनताको ऋण अब तिर्दैन कि, गरिबीको भोको चितकार सिम्म दरबार छिर्दैन कि.
कति राम्रो. अब अन्त्यमा अघि तपाईँले भन्नुभयो नि जस्तो मलाई फेसबुकबाट कसैले एड गर्नुहुन्छ, तपाईँलाई फेसबुकमा अभि हान्दा त कहिले काहीँ एभिआई हानिँदो रहेछ झुकिएर, कहिले के हुँदो रहेछ ठ्याक्कै स्पेलिङ सहित के हानेर खोज्यो भने भेटिन्छ भनिदिनुहोस् त.
मेरो एबीआई अधिकारी ADHIKRI नेपालीमा पनि लेखेको छ मैले, अभि अधिकारी होइन मेरो नेपालीमा. हजुर, अबि नै छ, अबि अबि बाबु अधिकारी भनेर मेरो नेपालीमा एकदमै भेटिन्छ होइन, किनभने यहाँलाई म देखाइहालेँ अबि बाबु अधिकारी भनेर पनि छ.
हजुर.
अनि एचएसिसी स्टुडेन्ट भनेर मन्दिर आउँछ, मेरो ज्याकेट लगाएको फोटो, दसैँमा टिका लगाएको फोटो छ, देखिन्छ होइन. अनि पछाडि चाहिँ मेरो विवाह गर्दा हामी नव वरवधु थपक्कै पछाडिपट्टि हामी दुई श्रीमान श्रीमतीको फोटो छ, र यसरी नै यहाँहरूले जोड्न सक्नुहुन्छ र यहाँहरूले जोड्नुहोला कसैलाई. मैले मेरो साथीहरूलाई कसैलाई, अब कतिजनाको म धेरै साथीहरू हुनुहुन्थ्यो, मैले एक दुईजनाको नाम लिएँ होइन, अरूले अन्यथा नलिदिनु पनि होला,
किनभने सबैको दिमागमा आउँदैन, घरकै परिवारको सदस्य भन्नुहोस् त भन्दा नि झुकिन्छ कहिले.
हजुर.
हस्, धेरै धेरै धन्यवाद तपाईँ यहाँ आएको बेलामा. अब यति मजाले सधैँ बुलबुलमा नामबाट चिनेको व्यक्तिलाई मैले पनि प्रत्यक्ष चिन्ने मौका पाएँ र हामी सँगै बसेर बुलबुल तयार गर्न पाइयो. धन्यवाद अभिजी तपाईँलाई.
हजुर हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद.
हस् त, गजलकार अभिबाबु अधिकारी पेन्सिल्भानिया ह्यारिसबर्ग, यो नामले मैले पटक पटक बुलबुलमा गजल पढिरहेको, प्रत्यक्ष रूपमा ह्यारिसबर्गमै बसेर तयार गरिएको यो विशेष बुलबुलसँगै अब आजको कार्यक्रमबाट उत्पादन सघि संघर्ष विष्ट र म अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ. जाँदा जाँदै अभिबाबु अधिकारीको मैले धेरै पहिले बुलबुलमा वाचन गरिसकेको गजल नै वाचन गर्दै शुभरात्री भन्दैछु. लिपुलेख र काला पानी आँखा लाउँछौ किन, लिपुलेख र काला पानी आँखा लाउँछौ किन, राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन, दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर, दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर, दस गजामा जानी जानी आँखा लाउँछौ किन, राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै गिद्धे नजर यो राजधानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन टिस्टादेखि काँगडाले मुख खोलेको छैन टिस्टादेखि काँगडाले मुख खोलेको छैन हाम्रो देशको यो जवानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन खुकुरीको खिया फ्याँकी ठाडो पखालेको खुकुरीको खिया फ्याँकी खाँडो पखालेको बिर्सिएर त्यो कहानी आँखा लाउँछौ किन लिपुलेख र काला पानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन
बुलबुल एउटा इरानी चरा बुलबुल